الدرخواست هيك سورة فاتحة كي براي منهومين مرتقي علي خان سيد مهدي حسن جعفري سيدة جعفري سيد كاظم حسين موسوي صالحة موسوي كي لي. بسم الله الرحمن الرحيم رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين إننا صراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين اللهم صل على محمد وآل محمد لا حول ولا قوة إلا بالله العلي العظيم أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله على أعدائهم أعداء الله من يومنا هذا إلى لقاء الله أما بعد فقد قال الله يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون اللہ جل شانہ کا لاکھ لاکھ شکر ہے کہ اس نے ہمیں اپنے اس مقدس مہینے کی برکتوں سے فیضیاب ہونے کی توفیق عنایت فرمائی الحمدللہ ہم نے رمضان کا ایک تہائی حصہ اس کی عبادت تلاوت قرآن دعا مناجات اور اس کی مخصوص عبادت جسے روزہ کہتے ہیں اس میں ہم نے اپنے یہ ایام صرف کیے اور روزے کا مقصد تقوی سے آراستہ ہونے کی ہم نے اس ایک تہائی حصے میں بھرپور کوشش کی اس کا لاکھ لاکھ شکر ہے بارگاہ معبود میں دعا ہے کہ بقیہ دو تہائی حصے میں بھی ہمیں اسی طرح سے کامیابی کے ساتھ اس مقصد تک رسائی حاصل کرنے کی کوشش میں کامیابی عنایت فرمائے مولا کائنات حضرت علی ابن ابی طالب علیہ الصلوۃ والسلام حمام کے اصرار سے متقین کے اوصاف مولا نے یہ جو ہے بیان فرمائے ہیں اسی کی تشریح کچھ آپ کی خدمت میں پیش کرنے کی سعادت حاصل کر رہا ہوں مولا صفات متقین بیان کرتے ہوئے ارشاد فرماتے ہیں کہ وَلَوْلَ الْعَجَلُ الَّذِي كَتَبَ اللَّهُ عَلَيْهِمْ لَمْ تَسْتَقِرْ أَرْوَاحُهُمْ فِي أَجْسَادِهِمْ طَرْفَةَ عَيْنٍ شَوْقًا إِلَى الصَّوَابِ وخوفا من العقاب اگر اللہ نے موت کا ایک وقت معین نہ کر دیا ہوتا تو ایک لمحے کے لیے بھی ان کی روحیں ان کے بدن میں نہ ٹکتی ثواب حاصل کرنے کے شوق کی پیش نظر اور عذاب جہنم سے بچنے کے خوف کے پیش نظر عذاب جہنم کا خوف اور جنت کا شوق انہیں ایک لمحے کے لیے بھی اس دنیا میں رہنے کی اجازت نہ دیتا اگر موت کا وقت مقرر اور معین نہ ہوتا اس کی وضاحت کے لیے تین نقطوں کی وضاحت ضروری ہے پہلا نقطہ یہ ہے کہ اجل کیا ہے شیخ مولا فرماتے ہیں ولول الاجل اگر اجل مقرر نہ ہوتی اجل معین نہ ہوتی تو اجل سے کیا مراد ہے کیا ہے اجل اجل مقررہ مدت کو کہتے ہیں کسی چیز کے لیے اگر ایک وقت معین کر دیا جائے تو اس کو کہتے ہیں اجل البتہ عربی زبان میں موت کو بھی اجل کہا جاتا ہے موت کو اجل اس لیے کہتے ہیں کہ موت اسی وقت آتی ہے جب زندگی کی مقررہ مدت ختم ہو جاتی ہے موت یعنی زندگی کی جو مقررہ مدت تھی وہ ختم ہو گئی اس لیے اس مناسبت سے موت کو بھی اجل کہا جاتا ہے ورنہ اجل کا اصل معنی یہ ہے किसी चीज के लिए मुअय्यन कर देना किसी मुद्दत का किसी वक्त का। आया तो अहादीस से ये मुसल्लमा हकीकत साबित है कि हर इंसान की मौत का एक वक्त मुअय्यन और मुकर्रर है। परवरदिगार ने हर इंसान की जिंदगी के लिए मुद्दत मुअय्यन की है। जब वह मुद्दत पूरी हो जाएगी तो फिर मौत आना यकीनी है, एक सेकंड की भी उसमें ताखीर नहीं हो सकती। अफराद ही के लिए मौत मुअय्यन नहीं है, अफराद की जिंदगी का वक्त मुअय्यन नहीं है सिर्फ, बल्कि कौमों की जिंदगी के लिए भी एक मुद्दत मुअय्यन है। चुनांचे सूरह आराफ आयत 34 में परवरदिगार का इरशाद है कि वलकुल उम्मतिन अजल, हर कौम के लिए एक वक्त मुकर्रर है। एफ़ाइज़ा जा अजलुहुम, और जब वो वक्त आ जाता है मुकर्रा वक्त आ जाने के बाद, या ला यस्ताखिरूना साअतम वला यस्तक़दिमूना वला यस्तक़दिमून, जब वो वक्त आ जाता है तो फिर ना एक लम्हे के लिए वो वक्त टल सकता है और ना एक लम्हा पहले वो वक्त खत्म हो सकता है। ना वक्त टलेगा आ जाने के बाद, जब उनकी जिंदगी का कौमों की जिंदगी का वक्त खत्म हो गया तो उनको सफाई हस्ती से मिट जाना यकीनी है। आमतौर से कौमों की मौत का सबब कौमों के लिए अल्लाह ने कितनी मुद्दत रखी है, उनकी मौत का सबब क्या है, अफराद की बात नहीं कर रहा हूं, कौम की बात कर रहा हूं। कौमों आमतौर से कौमों की मौत का सबब उनका या उनकी तायुश पसंदी, तन परवरी, काहिली और शहवत परस्ती में गर्क हो जाना है। जब कौमें इस किस्म की बुराइयों में मुब्तला हो जाती हैं, खिलकत के मुसल्लमा कवानीन से इन्हिराफ इख्तियार कर लेती हैं, तो आहिस्ता आहिस्ता अपने सरमाए हस्ती से महरूम हो जाती हैं और जवाल व इन्हितात का शिकार होकर नीस्त व नाबूद हो जाती हैं। बाबिल, फराइने मिस्र, कौम सबा, कल्दानियों, आशूरियों और उंदरुस के मुसलमानों वगैरह की तहजीब व तमद्दुन की तारीख पर एक तायराना नजर ही इस हकीकत को साबित करने के लिए काफी है कि किस तरह वो जवाल का शिकार हुए और जुल्म, सितमगरी, अय्याशी और बदकारी में सरतापा गर्क होने के बायस नीस्त व नाबूद हो गए। इस मकाम पर एक सवाल यह पैदा होता है कि एक तरफ से ये आयतें और कुछ हदीसें ये बताती हैं कि जब किसी की मौत का वक्त आ जाता है तो फिर एक लहजे के लिए भी उसमें ताखीर नहीं हो सकती और मुकर्ररा वक्त से एक सेकंड पहले भी मौत नहीं आ सकती। जो वक्त मुकर्रर है उसी वक्त मौत आएगी। और दूसरी तरफ से इस्लाम हमें हुक्म देता है कि अगर बीमार हो गए इलाज के लिए डॉक्टर के पास जाओ, चाहे वो डॉक्टर काफिर ही क्यों ना हो। रवायतों में है कि जब अमीर उम्मीनीन हजरत अली इब्न अबी तालिब अलैहिम सलाम के फरके मुबारक पर जरबत लगी है तो इलाज के लिए एक ईसाई डॉक्टर को बुलाया गया। इस्लाम का हुक्म है कि बीमार हो जाने के बाद यूं ही पड़े न रहें बल्कि इलाज की कोशिश करें। हम हिफ्जान सेहत और हेल्थ केयर का ख्याल रखने के पाबंद हैं। इस्लाम ने हमें हुक्म दिया है कि हर वो काम जो हिफ्जान सेहत के खिलाफ है उससे दूर रहें। हेल्थ केयर का ख्याल रखना मुस्तहब नहीं है, वाजिब करार दिया गया है। खतरनाक रास्तों पर न जाने का हुक्म दिया गया है, यहां तक कि रास्ता पुरखतर होने की सूरत में वाजिब हज भी माफ हो जाता है, हज वाजिब नहीं रह जाता है। खतरा अगर है, जैसे आज कोरोना का खतरा है कि अगर लोग एक जगह इकट्ठा होंगे, जमा होंगे, तो ये बीमारी फैलेगी। अलबत्ता ये नजरिया कितना सही है कितना गलत है मैं फिलहाल उस बहस में नहीं जाना चाहता, लेकिन उमूमन तसव्वुर यही है, डॉक्टर्स यही कहते हैं। अलबत्ता अक्सर डॉक्टर जो है वो तकलीदन कहते हैं, खुद उनकी अपनी तहकीक नहीं है, उन्होंने WHO के डॉक्टरों से या किसी और से मिसाल के तौर पर सुन लिया है, एक दूसरे से सुन करके नकल करते रहते हैं। लेकिन बहरहाल ये फर्ज कर लिया गया, ये मान लिया गया कि जो कह रहे हैं सही कह रहे हैं कि कोरोना का वायरस बड़ी तेजी से फैलता है और जो है ये मोहलिक मरज है। एक दूसरे के करीब अगर रहेंगे, गले मिलेंगे, ये जो है मुसाफिया करेंगे, नमाज जमात में एक दूसरे के करीब बैठेंगे, हरम में भीड़ इकट्ठा होगी, तो ये मरज ज्यादा फैलेगा। इसी कानून के पेश नजर हिफ्जान सेहत के जो कानून है, हेल्थ केयर के जो कानून है इस्लाम का, इसी कानून के पेश नजर खुमराज कराम और उलमाए इजाम ने हरम में जाने पर पाबंदी लगा दी, नमाज जुमा जमात को बंद कर दिया गया। क्यों? इसलिए कि हिफ्जान सेहत इस्लाम में इसका ख्याल रखना वाजिब है, उन जगहों से दूर रहना वाजिब है जहां इंसान की जिंदगी खतरात का शिकार हो सकती है। बाद रवायतों से यह पता चलता है कि बाद वजूहात से जिंदगी की मुद्दत बढ़ भी सकती है और घट भी सकती है। जबकि आयत में कहा गया है कि ला यस्ताखिरून साअतन वला यस्तक़दिमून, जब वो वक्त आ जाएगा एक लहजे के लिए भी ना उसमें ताखीर होगी, ना एक लहजा मौत आने में ताखीर होगी और ना एक लहजा पहले मौत आ जाएगी। रवायतों में है कि अगर ये जो है सिले रहम करेंगे तो उम्र बढ़ सकती है, यानी मौत टल सकती है। वालदैन को खुश रखेंगे अगर तो वालदैन को खुश करने से मौत टल जाती है। सदका देने से उम्र में इजाफा किया जा सकता है, और इसी के बरक्स कत रहम, माँ बाप के कत्ल, उस्ताद की तोहीन, आलिम दीन की तजहीक से उम्र घट भी सकती है। खूब ये बातें मौत का वक्त मुअय्यन होने और उसमें कमी व ज्यादती मुमकिन न होने के तसव्वुर के बरखिलाफ हैं, दोनों में तजाद पाया जाता है। अगर मौत का वक्त मुकर्रर है तो फिर डॉक्टर के पास जाने, हेल्थ केयर, खतरनाक रास्तों से परहेज, सिले रहम, सदका, माँ बाप से हुस्न सुलूक, उस्ताद और आलिम के एहतराम का क्या फायदा? जैसा कि आयत में कहा गया है ला यस्तक़दिमून ला यस्ताखिरून साअतन वला यस्तक़दिमून, अगर मौत का वक्त आ गया तो फिर वो टल नहीं सकती है, टल नहीं सकती है। फिर हदीसों में क्यों कहा गया है कि यह है ये जो है सिले रहम करने से मौत टल जाती है, माँ बाप की खिदमत करने से मौत टल जाती है, सदका देने से मौत टल जाती है, आलिम का एहतराम करने से मौत टल जाती है, उस्ताद की ताजीम करने से मौत टल जाती है? बहरहाल अहम सवाल है, मगर अल्हम्दुलिल्लाह इस सवाल का जवाब भी हदीसों में ही मौजूद है। देखिए मौत का वक्त यकीनन मुकर्रर और मुअय्यन है, लेकिन मौत के लिए मुकर्रा वक्त दो किस्म का है, अजल है, जब वो अजल आ जाएगी तो उसमें ताखिर ना होगी, लेकिन खुद ये अजल जो है वो दो किस्म की है। मौत का जो वक्त मुकर्रर है ये दो किस्म का वक्त मुकर्रर है, अगर वो वक्त आ गया तो फिर जाहिर सी बात है कि मौत न टलेगी। लाख सदका दें, लाख खैरात करें, लाख सिले रहम करें, लाख माँ बाप का एहतराम करें, लाख उस्ताद और आलिम के साथ इज्जत से पेश आते रहें। तो अजल दो किस्म की है, मौत का वक्त मुकर्रर है मगर ये वक्त मुकर्रर दो किस्म का है। किसी शख्स ने इमाम जाफर सादिक अलैहिस्सलाम से सूरह अनआम की दूसरी आयत के सिलसिले में सवाल कर लिया। इस आयत में है कि हुवल्लज़ी खलक़कुम من طين ثم قضى أجلا وأجل مسمى عنده ثم أنتم تمترون. اللہ اسی ہستی کا نام ہے جس نے تمہیں گلی مٹی سے پیدا کیا، اس کے بعد تمہارے لیے تم ایک اجل، موت کا ایک وقت یہ جو ہے مقرر کر دیا، تمہارے لیے اجل مقرر کر دیا. وہ اجل مسمی عندہ، اور اجل مسمی اللہ کے پاس ہے. ثم انتم تمترون، اس کے باوجود تم اللہ کے بارے میں شک کرتے ہو. اس آیہ شریفہ میں دو اجل کا تذکرہ ہوا ہے، ایک صرف اجل اور ایک ہے اجل مسمی. تو کسی شخص نے امام محمد باقر علیہ الصلوۃ والسلام سے سوال کیا کہ مولا یہاں دو اجل کا تذکرہ ہے، اجل اور اجل مسمی، اس سے کیا مراد ہے؟ کیوں خدا نے یہاں دو اجل کا ذکر کیا ہے؟ حضرت نے جواب دیا ہما اجلان. جب قرآن کہتا اذا جا اجلہم، جب ان کی اجل آ جائے گی، تو یہ ایک اجل نہیں ہے بلکہ دو اجل ہے، اجل محتوم و اجل موقوف. ایک مطلق اجل ہے، ایک مشروط اجل ہے، ایک کنڈیشنل اجل ہے اور ایک انکنڈیشنل اجل ہے. قرآن میں جب کہا گیا ہو الذی خلقکم من طین ثم قضا اجلا، پھر اللہ نے تمہارے اجل مقرر کی، اس اجل سے مراد اجل محتوم ہے، انکنڈیشنل اجل. اور جو پہلی بات کہی گئی، جب وہی کہا گیا تھا اجل مسمی، تو اجل مسمی سے مراد جو ہے وہ اجل موقوف ہے، مشروط اجل، کنڈیشنل اجل. اب یہ اجل محتوم کیا ہے، غیر محتوم کیا ہے، کنڈیشنل اجل کیا ہے اور انکنڈیشنل اجل کیا ہے، اس کو آپ کی خدمت میں پیش کرنے کی کوشش کروں گا. اجل محتوم، انکنڈیشنل اجل وہی ہے جو سورہ آراف میں بیان کیا گیا تھا کہ اذا جاء اجلہم لکل امت اجل، ہر امت کے لیے، ہر قوم کے لیے ایک اجل معین ہے، جب وہ اجل آ جائے گی لا يستغفرون ساعة ولا يستقدمون، نہ ایک لحظے کی تاخیر ہوگی نہ ایک لحظہ پہلے وہ موت آئے گی. یہ اجل محتوم ہے، یعنی انکنڈیشنل اجل ہے. یہ والی اجل اگر آ گئی، یعنی تو پھر نہ صدقہ کام دے گا، نہ حفظان صحت کام آئے گی، نہ ہیلتھ کیئر کام آئے گا، نہ ماں باپ کی خدمت کام آئے گا. کچھ بھی کر لیں، کچھ بھی کر لیں، موت آ کر کے رہے گی، یہ موت ٹل نہیں سکتی ہے. اور اسی طریقے سے وہ جو مولا نے ابھی اپنے خطبے میں بیان کیا ہے کہ اگر وہ اجل معین نہ ہوتی تو ان کا بدن ایک لمحے کے لیے بھی، ان کی روح ایک لمحے کے لیے بھی ان کے بدن میں نہ ٹکتی، ولولا الاجل الذی کتب اللہ علیہم، کہ یہاں پر بھی مراد وہی اجل حتمی ہے، اجل محتوم ہے، اجل مطلق ہے، انکنڈیشنل اجل ہے کہ اسے کوئی بدل نہیں سکتا. ولو، قرآن مجید کی آیت ہے یدرککم الموت ولو کنتم فی بروج مشیدہ، موت کا ہاتھ تمہارے گریبان تک پہنچ جائے گا چاہے تم اپنے کو مضبوط ترین قلعوں میں محفوظ کر لو، حفظان صحت کا پورا خیال رکھا، بالکل صاف ستھرا ماحول میں جہاں کوئی پولوشن نہیں پایا جاتا، بہترین پانی کا انتظام ہے، ہمالیہ کی چوٹی پہ جا کر کے محل بنا لیا ہے، بالکل پولوشن فری ایریا ہے، ڈاکٹروں کی مضبوط ترین، قابل ترین ڈاکٹروں کی ٹیم وہاں موجود ہے علاج و معالجے کے لیے، طاقتور ترین باڈی گارڈ فراہم کر لیے ہیں، کہیں سے کوئی حملہ نہ، کسی قسم کا کوئی خطرہ نہیں. لیکن اگر اجل محتوم کا وقت ہو گیا ہے، اگر انکنڈیشنل اجل کا وقت آ گیا ہے، تو پھر کوئی چیز بھی انسان کو موت سے بچا نہیں سکتی ہے. یدرککم الموت ولو کنتم فی بروج مشیدہ. لیکن ایک اجل جو ہے موقوف ہے، اجل مشروط ہے، کنڈیشنل اجل ہے. اس کنڈیشنل اجل کو صدقے وغیرہ سے ٹالا جا سکتا ہے. خداوند متعال نے مثلا معین کر دیا کہ محمد عسکری تم 11 ماہ رمضان کو اگر تم نے صدقہ نہ نکالا, اگر تم نے صلہ رحم نہ کیا, اگر تم نے اپنے اساتذہ کا احترام نہ کیا, اگر تم نے حفظان صحت کا خیال نہ رکھا, اگر تم نے کرونا وائرس سے اپنے کو بچانے کی کوشش نہ کی, تو 11 رمضان کو تم دنیا سے رخصت ہو جاؤ گے. 11 رمضان تمہاری زندگی کا آخری دن ہے, لیکن شرط یہ ہے کہ یہ کام اگر تم نے نہ کیا, اگر تم نے صدقہ دے دیا, اگر تم نے صلہ رحم کر دیا, اگر تم نے اپنے استاد کا احترام کر لیا, اگر تم نے اپنے کو وائرس سے محفوظ رکھا, اگر بیچ سڑک کے اوپر راستہ چلنے کی کوشش نہ کی, تو تم محفوظ رہ جاؤ گے. اجل اللہ ہی نے مقرر کیا ہے, 11 رمضان کی تاریخ اللہ نے مقرر کیا ہے کہ 11 رمضان کو 65 برس کی عمر میں تمہاری موت آنی ہے, زندگی ختم ہو جائے گی. شرط یہ ہے کہ یہ کام اگر تم نے نہ کیا, لیکن اگر یہ کام کر لیا تو تمہاری زندگی برقرار رہے گی. تو اس اجل موقوف کو ٹالا جا سکتا ہے. دیکھیے یہاں پر چراغ کی یہ جو ہے مثال میں دے کر کے اس کو واضح کر دوں کہ یہ کنڈیشنل موت کیا ہے, انکنڈیشنل موت کیا ہے. لیمپ, روشنی کا لیمپ جو ہوا کرتا تھا پرانے زمانوں میں, اس کا استعمال کیا جاتا, آج بھی ہمارے ہاں چھوٹے شہروں میں یا دیہاتوں میں جہاں بجلی کا کوئی حساب نہیں ہے, کبھی آتی ہے کبھی چلی جاتی ہے, تو آج بھی وہاں لیمپ استعمال ہوتا ہے. لیمپ بنایا گیا, لیمپ میں کیا ہوتا ہے, تیل ڈالا جاتا ہے, بتی ہوتی ہے. ہر لیمپ کی ایک کیپیسٹی ہوتی ہے, اس کے اندر جو تیل ڈالا گیا ہے, مثال کے طور پر یہ تیل 8 گھنٹے کے لیے ہے, 6 گھنٹے کے لیے ہے, 4 گھنٹے کے لیے ہے, گویا اس چراغ کی ایک عمر معین کر دی گئی, ایک زندگی معین ہے اور ایک اس کی موت کا یعنی بجھ جانے کا وقت معین ہے. یہ چراغ 4 گھنٹے کے بعد بجھ جائے گا, یہ چراغ 6 گھنٹے کے بعد بجھے گا, یہ چراغ 10 گھنٹے کے بعد بجھے گا, جو تیل اس کے اندر رکھا گیا ہے. جب 4 گھنٹے کی کیپیسٹی والا چراغ جب 4 گھنٹہ ہو جائے گا, تو 4 گھنٹے کے بعد یہ چراغ بجھ جائے گا. آپ لا کس کی حفاظت کریں, ہواؤں سے بچائیں, بچوں کے ہاتھ سے بچائیں, کہیں وہ ہاتھ مار کے بچوں کو یہ جو ہے بچے اس شراب کو یہ جو ہے گرا نہ دیں, بجھا نہ دیں, سارا اہتمام حفاظت کا آپ نے کر لیا. لیکن جب وہ 4 گھنٹہ یا 6 گھنٹہ یا 8 گھنٹہ جو اس کی مقررہ مدت تھی, جب وہ پوری ہو جائے گی, تو یہ چراغ خود بخود بجھ جائے گا. لاکھ کوششوں کے باوجود اسے بچا نہیں سکتے ہیں. یہ اس کی حتمی اجل ہے, یہ اس کی انکنڈیشنل اجل ہے, یہ اس کی مطلق اجل ہے. لیکن یہی چراغ جس کے اندر 4 گھنٹے یا 6 گھنٹے یا 8 گھنٹے کا تیل رکھا گیا تھا, 4 گھنٹے سے پہلے بھی یہ چراغ بجھ سکتا ہے. اگر 2 گھنٹے کے بعد کسی بچے نے آ کر کے ہاتھ مار دیا اور چراغ نیچے گر گیا, تیل تو اس میں 4 گھنٹے, اگر بچے نے ہاتھ نہ مارا ہوتا تو یہ 4 گھنٹے تک چراغ جلتا. تیز آندھی آئی, تیز آندھی کی بنا پر چراغ گل ہو گیا, بجھ گیا چراغ 2 گھنٹے میں, 3 گھنٹے میں. یہ 2 گھنٹے اور 3 گھنٹے میں جو چراغ بجھا ہے, یہ اس کی موت کا وقت معین تو تھا مگر انکنڈیشنل نہیں تھا, کنڈیشنل تھا کہ اگر آپ قاعدے سے اس کو حفاظت سے رکھ دیتے جہاں تک آندھی کا اثر نہ پہنچ سکتا, تو چراغ باقی رہتا, یہ چراغ نہ بجھتا. یہی حال ہے انسان کی زندگی اور موت کا. انسان کی ایک موت کنڈیشنل ہے اور ایک موت کا وقت انکنڈیشنل معین ہے. تو سورہ آراف کی جس آیت میں جس اجل کا تذکرہ ہے, وہ انکنڈیشنل موت کا تذکرہ ہے, اور حدیثوں میں جس اجل کا تذکرہ ہے کہ اگر صدقہ دے دو گے تو اجل ٹل جائے گی, अगर सिले रहम करोगे तो अजल टल जाएगी, अगर अपने को खतरात से महफूज रखोगे तो अजल टल जाएगी, अगर वक्त जरूरत डॉक्टर के पास जा करके इलाज करा लिया तो अजल टल जाएगी, अगर हदीसों में बयान किया गया है, तो ये कंडीशनल अजल के सिलसिले में है। तो वहां पर अनकंडीशनल अजल का तस्करा है और यहां पर कंडीशनल अजल का तस्करा है, लिहाजा दोनों में किसी किस्म का कोई तजाद नहीं पाया जाता। यह एक नुक्ता था जो सिलसिले में वाज़ह करना था। दूसरा नुक्ता जिसकी वजाहत जरूरी है वो ये है कि इंसान की तरबियत में कयामत पर ईमान की कितनी अहमियत है। हम इंसान को एक अच्छा इंसान बनाना चाहते हैं, क्राइम से पाको पाकीजा इंसान बनाना चाहते हैं, एक ऐसा इंसान जो खुद गरजी और खुद परस्ती का शिकार ना हो, एक ऐसा इंसान जिसकी निगाहें दूसरों के मालो दौलत की तरफ ना हो, इस इंसान ऐसे इंसान को संवारने और बनाने के लिए कयामत पर यकीन और कयामत पर ईमान बहुत अहम है। यह अकीदा, कयामत का अकीदा, यह अकीदा हमें गुनाहों से बचाने और हमारी तरबियत में बहुत अहम असर रखता है। देखिए, हकीकत यह है कि समाज और उसमें रहने वाले अफराद की तरबियत और परवरिश में मबदा और मआद पर ईमान को किलीदी हैसियत हासिल है। मबदा से क्या मुराद है और मआद से क्या मुराद है? मबदा पर ईमान यह है कि कायनात खुद ब खुद पैदा नहीं होगी। हमारा ये अकीदा, ये नजरिया कि कायनात खुद ब खुद पैदा नहीं हो गई, बल्कि इसका एक खालिक है जो आलिम भी है और कादिर भी। हम हर लहजा उसकी निगाहों के सामने हैं, वो हमारी नियतों से भी आगाह है, वो हमसे हमारी रगे गर्दन से भी ज्यादा करीब है, और उसने ये कायनात बेमकसद नहीं पैदा की है। उसने हमारे लिए एक नस्बुल ऐन और एक निजामुल अमल और एक रोड मैप बनाया है जिसके मुताबिक हमें जिंदगी बसर करने का हुक्म दिया है। और कयामत पर ईमान का मतलब यह है कि हमारी जिंदगी इसी दुनिया तक महदूद नहीं है, बल्कि एक दिन आएगा जब हमें दोबारा कब्रों से उठाया जाएगा और फिर हमें हमेशा के लिए जिंदा रखा जाएगा। हमारे एक एक अमल और एक एक एक्शन का हिसाब लिया जाएगा, हमारे अच्छे कामों का बेहतरीन इनाम दिया जाएगा और बुरे कामों की भयानक सजा दी जाएगी। न हम उस इनाम को तसव्वुर कर सकते हैं और ना अजाब की सख्तियों को तसव्वुर कर सकते हैं। हमारी छोटी सी छोटी नेकी और छोटी से छोटी बुराई की सजा और जजा मिलकर रहेगी। वमन यअमल मिसकाल ज़र्रतिन खैरन यरा वमन यअमल मिसकाल ज़र्रतिन शर्रन यरा। हम इस जिंदगी में जो बोएंगे उस जिंदगी में वही काटेंगे। कयामत के दिन हमारा हिसाब करने वाले फरिश्तों से कोई भूल चूक नहीं होगी, वो अदल और इंसाफ के सिवा कुछ नहीं सोचते। उस दौर में कदम रखने के बाद न हम किसी बुराई की तलाफी कर सकते हैं और न नेक आमाल में इजाफा कर सकते हैं। बुराइयों की तलाफी का इम्कान इसी जिंदगी में है, नेकियों में इजाफे का इम्कान और गुंजाइश इसी जिंदगी में है। इस जिंदगी के खत्म हो जाने के बाद, मर जाने के बाद, जब दूसरी नई और अबदी जिंदगी हमारी शुरू होगी, वहां अब नताइज भुगतना है, अब वहां अमल का मैदान नहीं है, जजा और सजा का मौका है। अगर इस मबदा और माद पर यकीन हो जाए तो यही अकीदा इंसान की तरबियत और उसे बुराइयों से बचाने के लिए काफी है। مبدا و معاد پر ایمان اصول دین کا دو اساسی اور بنیادی رکن ہے. اگر اصول دین میں یہ دونوں عقیدے نہیں پائے جاتے تو اس کی کوئی حیثیت نہیں ہے، اور اگر اصول دین ہی نہ ہوں گے تو جڑ کے بغیر شاخوں، پتوں اور پھولوں کی بقا و دوام ناممکن ہے. اسی لیے قرآن مجید میں اکثر مقامات پر عمل صالح کا تذکرہ ایمان کے بعد ہوا ہے. 50 سے زیادہ مقامات پر ہے الذین آمنوا وعملوا الصالحات، جو لوگ ایمان لائے اور عمل صالح بجا لائے، کیونکہ عمل صالح ایمان ہی کا پھل ہے. اگر ہاتھ، پیر، آنکھ، کان، زبان گناہ میں مصروف ہے تو اس کی وجہ یہ ہے کہ جڑ ہی کمزور ہے، خود یا مبدا پر ایمان نہیں ہے یا معاد پر ایمان نہیں ہے. مبدا اور معاد پر ایمان نہ ہونا یعنی ہماری زندگی کا جو درخت ہے اس کی شاخیں سوکھی ہوئی ہیں. ایمان کے بغیر اخلاق میں بھی دوام نہ ہوگا. بعض لوگ کہتے ہیں کہ برائیوں سے بچانے کے لیے اخلاق کافی ہے، برائیوں سے بچانے کے لیے انسان کا ضمیر کافی ہے. یقیناً ضمیر کا بھی ایک اثر ہے، اخلاق کا بھی ایک اثر ہے، لیکن اگر ایمان نہیں ہے تو ضمیر و اخلاق کو بھی دھوکہ دیا جا سکتا ہے، اسے بھی ٹوپی پہنائی جا سکتی ہے. ضمیر اور اخلاق کو بھی مطمئن کر کے برائیاں کی جا سکتی ہیں، ضمیر کو بھی سلایا جا سکتا ہے، اخلاق کی آنکھوں پر بھی پٹی باندھ ہی جا سکتی ہے، چاہے وقتی طور پر ہی صحیح، لیکن ان کی آنکھوں پر پٹی باندھنا ممکن ہے. دوسری جنگ عظیم کے دوران امریکی صدر نے جاپان پر دو ایٹم بم گرا کر لاکھوں بے گناہ لوگوں کو موت کی نیند سلا دینے کا حکم دے دیا. بھیانک اور قیامت خیز تباہی کے بعد جب امریکی صدر سے یہ سوال کیا گیا کہ کیا آپ کا ضمیر بے چین نہیں ہے، کیا وہ آپ کو کچوکے نہیں لگا رہا ہے، تو انہوں نے جواب دیا، نہیں، میرا ضمیر مطمئن ہے، میں نے مکمل اخلاقی عمل انجام دیا ہے، میں نے اس طرح جنگ ختم کرنے میں مدد پہنچائی ہے. افسوس یہ ہے کہ ہر مجرم کی یہی منطق ہوتی ہے، سہونیوں کی یہی منطق ہے، سامراجیوں کی یہی لاجک ہے، وہ اپنے ظلم کو عدل کا نام دے دیتے ہیں، وہ اپنے جرائم کو انسانی حقوق اور ڈیموکریسی کی نجات کا ذریعہ بتا کر کے لوگوں کو بیوقوف بنانے کی کوشش کرتے ہیں. علم و تربیت کے ذریعے ایک حد تک انسان کو کنٹرول کیا جا سکتا ہے، لیکن اگر مبدا و معاد پر ایمان نہیں ہے تو بحرانی حالات میں اس کے اندر سویا ہوا درندہ جاگ اٹھے گا. اسے صرف اور صرف ایمان ہی کے ذریعے قابو میں کیا جا سکتا ہے. تنہا علم و تربیت میں اتنی طاقت نہیں ہے کہ وہ بحرانی حالات میں انسان کو قابو کر سکے، لیکن اگر مبدا اور معاد پر ایمان ہے تو خطرناک سے خطرناک حالات میں بھی انسان اپنے کو قابو کر سکتا ہے. مشہور واقعہ ہے، امام موسیٰ کاظم علیہ السلام کے ایک صحابی تھے، ایک چاہنے والے تھے، ایک محب تھے، جن کا نام علی ابن یقین ہے. وہ ہارون کے وزیر بھی تھے، تقیہ کے عالم میں تھے، محب اہل بیت تھے، شیعہ امیر المومنین تھے. ایک دن ان کے پاس ایک شیعہ آتا ہے، ابراہیم جمال نامی ایک شیعہ آتا ہے، اور آنے کے بعد اپنی کوئی اس کی مشکل تھی جو اسے یہ جو ہے بیان کرنا چاہتا تھا. अब नहीं मालूम उस वक्त क्या हालात थे, कैसे थे, क्या उनका मूड कैसा था, कि बहरहाल उन्होंने उससे मिलने से इनकार कर दिया, उसकी बात नहीं सुनी, भगा दिया उसे। इसकी खबर इमाम को हो गई। जब वो एक दफा मदीने आए अली इब्न यकीन और इमाम से मुलाकात के ख्वाहिशमंद हुए तो इमाम ने उनसे मिलने से इनकार कर दिया। जब उन्होंने सबब पूछा, वजह पूछी, मौला इस नाराजगी का क्या सबब है, तो इमाम ने फरमाया, जब तुम्हारे पास हमारे शियों के लिए वक्त नहीं है तो हमारे पास तुम्हारे लिए वक्त नहीं है। अली इब्न यकीन ने शर्मिंदगी का इजहार किया, मौला गलती हो गई, माफ कर दे। मौला ने कहा, नहीं, जब तक वो शिया माफ ना करेगा तब तक मैं तुम्हें माफ नहीं कर सकता, जिसका दिल तुमने दुखाया है, जिसे तकलीफ तुमने पहुंचाई है। कहा, मौला मैं तैयार हूं। किस्सा मुख्तसर यह कि बहुत लंबी दास्तान है, किस्सा मुख्तसर यह कि अली इब्न यकीन इब्राहिम जम्माल के दरवाजे पर पहुंच गए, दखल बाग किया, पूछा कौन? कहा अली इब्न यकीन। इब्राहिम जम्माल कहते हैं, आपको हमसे क्या ताल्लुक? का तुम्हें खुदा की कसम है, दरवाजा खोलो, मुझसे बात करो। इब्राहिम बिन जम्माल बाहर निकले, देखा कि हाथ जोड़े खड़े हुए हैं। इब्राहिम, मुझे माफ कर दो, मुझसे गलती हो गई, मैंने उस वक्त तुम्हारी तरफ ध्यान नहीं दिया, तुम्हारा दिल दुखाया, जब तक तुम मुझे माफ ना करोगे मेरा मौला मुझे माफ ना करेगा। इब्राहिम बिन जम्माल कहते हैं, ठीक है, जाओ, मैंने तुम्हें माफ है। क्या ऐसे नहीं, मैं अपना रुखसार जमीन पर रखता हूं, तुम अपना पैर मेरे रुखसार पर रख के कहो कि इब्राहिम, कहो कि अली इब्न यकीन, जाओ, मैंने तुम्हें माफ कर दिया। इब्राहिम जम्माल तैयार नहीं होते हैं ऐसा करने के लिए, वो अपनी कसम दिलाते हैं, तुम्हें खुदा की कसम है कि तुम इस तरह से करो। चुनांचे तैयार हो गए इब्राहिम जम्माल, अली इब्न यकीन ने अपना रुखसार जमीन पर रखा, अली इब्न यकीन ने अपना रुखसार जमीन पर रखा, इब्राहिम जम्माल ने अपना पैर उनके रुखसार पर रख के कहा, जा, तुझे माफ किया। एक वजीर, अभी हारून की दरबार का वजीर, जितनी बड़ी हुकूमत थी हारून की आज उसमें दर्जनों हुकूमतें हैं। वजीर का मतलब उस वक्त होता था वजीर आजम, खलीफा के बाद, बादशाह के बाद सारे इख्तियारात उसी के होते थे। इतना इक्तदार रखने के बावजूद अगर इतनी तवाज़ो, इतना इंकसार, और इस तरह से एक मामूली इंसान से माफी मांगने के लिए अगर तैयार हैं, तो ये मबदा और मआत पर ईमान का ही असर और नतीजा है। तीसरा नुक्ता जो सिलसिले में बयान करना जरूरी है वो खौफ और उम्मीद का मसला है। साहिबान तकवा को अजाब का भी खौफ रहता है और सवाब की उम्मीद और शौक भी रहता है। उनका पूरा वजूद खौफ और शौक से लबरेज रहता है। ये खौफ और उम्मीद ही उन्हें इस दुनिया से लौ लगाने की इजाजत नहीं देती है। अगर अल्लाह की जानिब से मौत का वक्त मुअय्यन न होता तो वो एक लहजे के लिए भी इस दुनिया में क्याम न करते और उनकी रूह बदन से परवास करके जन्नत की नेमतों से फैजियाब होती है। क्योंकि जितने दिन वो इस दुनिया में रहेंगे उतने ही दिन वो जन्नत की नेमतों से दूर रहेंगे। शौक जन्नत उन्हें दुनिया में रहने नहीं देता और जितना दिन दुनिया में रहेंगे उतने ही दिन गुनाहों में मुबतला होने का इम्कान भी रहता है, गुंजाइश तो है। कहीं जाने अनजाने में कोई गुनाह सरजद हो गया तो अजाब जहन्नम के हकदार बन जाएंगे, मुस्ताहक बन जाएंगे। तो लिहाजा वो चाहते हैं कि जल्द, वो तो ये चाहते हैं जल्द अज जल्द वो इस दुनिया से चले जाएं ताकि अजाब जहन्नम से महफूज रह जाएं और जन्नत की नेमतों से फैजियाब हों। उन्हें जहन्नम के अजाब का भी खौफ है और जन्नत की नेमतों का भी शौक है। ये शौक और खौफ उन्हें दुनिया में एक पल रहने नहीं देता, मगर क्या करें कि मौत का वक्त मुकर्रर है, उससे पहले मौत आ नहीं सकती है। वो हुक्म खुदा के पाबंद हैं। जन्नत का शौक और अजाब जहन्नम का खौफ उन्हें दुनिया से दिल नहीं लगाने देता। दुनिया की रंगीनियां उनके लिए बेरंग हो जाती हैं, दुनिया के लज्जतें उनके लिए बेमाना है, दुनिया का इक्तदार, दुनिया के का मकान, बिल्डिंग, गाड़ी, खाना, ये सब उनके लिए बेमाना हो जाता है। उनके लिए इन चीजों में कोई लज्जत ही नहीं रह जाती है। खौफ उम्मीद की इन दोनों ताकतों का इंसान के वजूद में बराबर बराबर रहना जरूरी है। अगर ये दोनों ताकतें, खौफ उम्मीद, अगर दोनों एक्टिव हैं तो इंसान एक सालिम इंसान होगा, इंसान कल्ब सलीम का मालिक होगा। और अगर खुदा न खास्ता इनका तवाजुन ये जो है बिगड़ गया तो इंसान की रूहानी मौत यकीनी है। जिस्म, जिस तरह से हमारे जिस्म में दो कुवतें, दो किस्म के नर्व बराबर बराबर से एक्टिव हैं, अगर ये दोनों नर्व बराबर बराबर से एक्टिव न हो तो हमारी जिस्मानी जिंदगी को खतरा लाहिक हो जाता है। दो तरह के नर्व हमारे बदन के अंदर पाए जाते हैं, एक सिंपैथेटिक नर्व है और दूसरा पैरासिंपैथेटिक नर्व। ये दो किस्म के नर्व हमारे यहां हैं। सिंपैथेटिक नर्व हरकत में लाता है और पैरासिंपैथेटिक नर्व उसे कंट्रोल करता है। अगर सिंपैथेटिक नर्व गालिब हो जाए और पैरासिंपैथेटिक नर्व जो है ये मगलूब हो जाए तो दिल की धड़कन बढ़ जाएगी और मौत का खतरा सामने आ जाएगा। ये दोनों कुव्वतें हमारे अंदर जरूरी हैं। अलबत्ता ये सिर्फ दिल के लिए नहीं, हमारे पूरे वजूद में ये दोनों कुव्वतें पाई जाती हैं। हमारे वजूद ही में नहीं बल्कि पूरी कायनात में ये दो कुव्वतें हैं। इन्हीं दो कुव्वतों के सारे पूरा निजाम चल रहा है। एक कुव्वत जाज़िबा, एक कुव्वत दाफिआ। अगर ये कुव्वतें न हों तो कायनात का निजाम दरहम बरहम हो जाए। उसी तरह से हमारी रूह के अंदर भी दो कुव्वतें हैं, एक का नाम है खौफ, दूसरे का नाम है उम्मीद। ये दोनों बराबर बराबर से अगर एक्टिव न हो तो हमारी रूह तबाह हो जाएगी, रूहानी कमालात से हम महरूम हो जाएंगे। रूह में इन दोनों कुव्वतों का होना जरूरी है। एक कुव्वत हरकत में लाने वाली कुव्वत है, दूसरी कुव्वत हमें गुनाहों से रोकने वाली कुव्वत है। एक हरकत में लाने वाली कुव्वत अमल पर आमादा करने वाली कुव्वत है, इसी को उम्मीद व रजा कहते हैं। रहमत इलाही की उम्मीद, अच्छे आमाल के इनाम पाने का शौक, और दूसरी ताकत ये जो है वो बुराइयों से रोकने वाली कुव्वत है जिसे खौफ कहते हैं, अपने बुरे आमाल की सजा का खौफ और वहां पर अपने अच्छे आमाल के इनाम पाने का शौक। इन दोनों कुव्वतों को शाना बशाना एक्टिव रहना चाहिए। अगर सिर्फ उम्मीद रहमत होगी तो ये उम्मीद इंसान को गुनाह की वादी में ढकेल देगी। इसी उम्मीद के सहारे कि अल्लाह अरहमुर रहीमीन है, गफ्फारुज़ ज़ुनूब है, इंसान हर किस्म का गुनाह करने के लिए तैयार हो जाएगा। गुनाह से बचाने के लिए जहां गुनाह से ये जो है बचाने के लिए, महफूज रहने के लिए जहां उम्मीद रहमत जरूरी है, वहीं पर अजाब जहन्नम का खौफ भी जरूरी है। गाड़ी को आगे बढ़ाने के लिए एक्सीलेटर भी चाहिए और ब्रेक भी चाहिए। उम्मीद रहमत एक्सीलेटर है और खौफ अजाब ये जो है ब्रेक है। किसी गाड़ी में अगर सिर्फ एक्सीलेटर हो और ब्रेक ना हो तो जाहिर से बात है वो गाड़ी सालिम नहीं रह सकती। इसी तरह से अगर गाड़ी में सिर्फ जो है ब्रेक हो, एक्सीलेटर ना हो, वो गाड़ी आगे नहीं बढ़ सकती है। اسلام نے کسی کو بھی خوف و امید کی ان دونوں قوتوں سے مستثنی نہیں رکھا ہے، چاہے اس نے تمام جن و انس کی عبادت کے برابر عبادت ہی کیوں نہ انجام دی ہو، پھر بھی اسے خوف رہنا چاہیے، اور اگر اس نے تمام جن و انس کے گناہ کے برابر گناہ کیا ہو، پھر بھی اسے امید رحمت رکھنا چاہیے۔ جناب لقمان اپنے بیٹے کو نصیحت کرتے ہوئے ارشاد فرماتے ہیں، یا بنیا خف اللہ لو اتیت یوم القیامت ببر الثقلین، اے بیٹا ہمیشہ خدا سے ڈرتے رہو، چاہے تم قیامت کے دن ثقلین کی عبادت بھی اپنے ہمراہ لے کر کے آؤ۔ خفتا ان یعذبک، تمہیں اس بات کا خوف ہونا چاہیے کہیں کسی گناہ کی سزا میں اللہ تم پر عذاب نہ نازل کر دے۔ ورج اللہ رجا ان لو وافیت یوم القیامہ باسم ثقلین، اور اسی کے ساتھ ساتھ تمہیں اللہ کی رحمت سے امید بھی رکھنا چاہیے، چاہے تم نے ثقلین کے گناہ کے برابر گناہ کیوں نہ کیا ہو۔ رجوت ان یغفر اللہ لک، امید رکھنا چاہیے کہ شاید اللہ تمہیں معاف کر دے۔ تو ایک طرف سے خوف، ایک طرف سے امید۔ ثقلین کی عبادت کے برابر عبادت کرنے کے بعد بھی انسان کے اندر خوف پایا جانا چاہیے، اور ثقلین کے گناہ کے برابر گناہ کرنے کے بعد بھی انسان کے اندر امید کی شمع روشن رہنا چاہیے، امید مغفرت کی، امید بخش دینے کی، امید توبہ کی۔ اس کے بعد جناب لقمان آخر میں جملہ ہے فرماتے ہیں کہ فَمَنْ يُؤْمِنْ بِاللَّهِ يُصَدِّقُ مَا قَالَ اللَّهِ، جس شخص کا اللہ پر ایمان ہے وہ اللہ کے فرامین اور اللہ کے احکام کی تصدیق بھی کرے گا کہ جو کچھ کہا پروردگار نے سچ کہا اور صحیح کہا۔ وَمَنْ يُصَدِّقْ مَا قَالَ اللَّهِ يَفْعَلُ مَا أَمَرَ اللَّهِ، اور جو اللہ کے فرامین کی تصدیق کرتا ہے وہ اللہ کے فرمان کے مطابق عمل بھی کرے گا۔ خوف اور شوق جب انسان کے اندر اپنے اوج پر پہنچ جاتے ہیں تو پھر انسان دنیا کے رنگینیوں سے بیزار ہو جاتا ہے، اطاعت الہی میں غرق ہو جاتا ہے، پھر اس دنیا میں اس کا دل نہیں لگتا، لیکن مقررہ اجل سے مجبور ہیں۔ اسی جملے کو مولا کائنات نے متقین کے صفات کے طور پر بیان فرمایا ہے کہ وَلَوْلَا الْأَجَلُ الَّذِي كَتَبَ اللَّهُ عَلَيْهِمْ لَمْ تَسْتَقِرْ أَرْوَاحُهُمْ فِي أَجْسَادِهِمْ طَرْفَةَ عَيْنٍ شَوْقًا إِلَى الصَّوَابِ وَخَوْفًا مِنَ الْعِقَابِ، ثواب کے شوق اور عذاب اور عقاب کے خوف کی وجہ سے ایک لمحے کے لیے بھی ان کی روح ان کے بدن میں نہ ٹکتی اگر وہ مقررہ وقت نہ ہوتا جو اللہ نے موت کے لیے معین کیا ہے۔ لہذا صاحبان تقویٰ کو موت کا صرف یہ کہ خوف نہیں ہوتا، بلکہ وہ عاشق ہوتے ہیں موت کے، وہ طالب موت ہوتے ہیں۔ امام المتقین حضرت علی ابن ابی طالب علیہ الصلوۃ والسلام فرماتے ہیں، واللہ لابن ابی طالب آنس من الموت من الطفل بصدی امہ، جتنا بچہ اپنے ماں کے سینے سے مانوس ہوتا ہے علی اس سے زیادہ موت سے مانوس ہے۔ دوسرے مقام پہ فرماتے ہیں کہ واللہ ما فجأنی من الموت وارد کرہتہ ولا طالع انکرتہ، خدا کی قسم جب کبھی موت میرے سامنے آئے اس آنے والی موت مجھے ناپسند نہیں ہوگی۔ وما کنت الا کقارب ورد وطالب وجد، جب بھی موت ہمارے سامنے آئے گی تو میری حالت اس شخص کے مانند ہوگی جو رات کی تاریکی میں پانی ڈھونڈتا پھر رہا ہو، اچانک اسے پانی مل جائے کتنی خوشی اسے ہوتی ہے، جو حال اس کا ہوگا وہی حال میرا ہے۔ یہی وجہ ہے کہ جب 19 ماہ رمضان کی سحر میں ابن ملجم نے مولا کائنات کے سر اقدس پر ضربت ماری ہے تو مولا کی زبان سے یہ جملہ نکلا وہ یہی تھا، فزتو و رب الکعبہ، رب کعبہ کی قسم علی اس دنیا سے کامیاب جا رہا ہے۔ خدا بند متعال سے دعا ہے کہ بار الہ تو ہم سب کو یہ توفیق عنایت فرما کہ ہمارے اندر جنت کا شوق اور جہنم کا خوف برابر سے اس کی حکومت قائم رہے، ہمیں جنت کا شوق بھی ہو شدت کے ساتھ اور جہنم کا خوف بھی اسی شدت کے ساتھ ہو، تاکہ ہم کبھی موت سے نہ ڈریں بلکہ ہمیشہ موت کا استقبال کرنے کے لیے لہجہ شماری کرتے ہوئے تیار رہیں۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔